ادنا سے امتی سے لے کر اللہ کے نبی تک، نبیوں کے سردار تک قرآن کے بارے میں اللہ سوال کرے. مجھے سمجھ میں آئے یہ بات یا سمجھ میں نہ آئے، فرق نہیں پڑتا، کیونکہ قرآن میں متعدد مرتبہ اللہ نے اس معاملے کی طرف اشارہ فرمایا. ایک مقام پر یہ فرمایا کہ جن لوگوں کی طرف ہم رسول بھیج رہے ہیں حتماً ہم ان سے سوال کریں گے کہ تمہارے پاس جو رسول آئے تھے تم نے کتنی لفٹ کروائی تھی. اور نہ صرف یہ کہ جن کی طرف رسول بھیجے گئے تھے ان سے سوال کیا جائے گا، فرمایا وَلَنَسْأَلَنَّ الْمُرْسَلِينَ، ہم حتماً ان رسولوں سے بھی سوال کریں. جو ذمہ داری ان کو سونپی گئی تھی. سورہ مائدہ میں آئے تھے یوم یجمع اللہ الرسل فیقول ماذا اجبتم, جس دن اللہ تمام رسولوں کو جمع کرے گا اور پوچھے گا تمہیں کیا جواب دیا تھا لوگوں, جب تم میرا پیغام لے کر گئے تھے کیا رسپانس, کیا رویہ اختیار کیا گیا تمہارے پاس. تو قیامت کی جو عدالت ہے ممکن ہے ہمارے ذہنوں میں فقط وہ جو ہم نے سنا ہے اس کی وجہ سے کوئی اور تصور ہو, لیکن کوئی بھی چیز آ کر اس کو نہیں بدل سکتی جو اللہ نے تاکیدن اور واضح قرآن میں بیان فرمایا کہ قیامت میں یہ ہونے والا تمہارے ساتھ. مثلا جب اللہ نے اپنے نبیوں سے سوال کرنا ہے تو دوسرے کسی کی تو مجال ہی نہیں ہے کہ وہ کہے میں بغیر سوال جواب کے چلا جاؤں. نیک لوگوں کے بارے میں اللہ نے یہ ضرور بتایا ہے کہ فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ, جس کو اس کا اعمال نامہ دائیں ہاتھ میں دے دیا گیا وزن کیے جانے کے بعد, کیونکہ اللہ فرماتا ہے وَالْوَزْنُ يَوْمَئِذٍ الْحَقُّ, اعمال کا تولا جانا اس دن برحق ہے. القارعہ میں فرمایا سورۃ القارعہ میں فَأَمَّا مَنْ ثقلت موازینہ, جس کے موازین بھاری ہوئے فہو فی عیشت راضیہ, وہ ایک بڑی رضا والی راضی رہنے والی زندگی میں ہوگا. وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ, جس کے میزان ہلکے ہوئے فَأُمُّهُ هَاوِيَةٌ, اس کی ماں یعنی جو اس کو آغوش میں لے گی جیسے ماں بچے کو آغوش میں لیتی ہے, اس کو آغوش میں لینے کے لیے ہم نے حاویہ تیار رکھی ہے. وما ادراک ما ہی, تجھے کیا معلوم کہ وہ حاویہ کیا ہے. یہ جب اللہ فرماتا ہے تجھے کیا معلوم, یہ مزید خبردار کرنے کے لیے, تم تصور بھی نہیں کر سکتے کہ وہ کیا چیز ہے جس میں ایسے لوگوں کو ڈالا جائے گا. نار حامیہ, جلا دینے والی بھڑکتی ہوئی آگ ہے. روایات میں بتایا گیا کہ دنیا کی آگ کا کوئی موازنہ کوئی کمپیریزن نہیں ہے آخرت کی اور قیامت کی آگ سے. صلوات پڑھے محمد والے. سورہ مبارکہ سبا, اگر نہ معلوم ہو تو پتہ بتا دوں, سورہ یاسین سے جو قرآن کی خوش نصیب صورتوں میں سے ہے سورہ یاسین, کیونکہ اس کو بڑا پڑھا جاتا ہے, البتہ آخرت کے لیے کم اور دنیا کی حاجات کے لیے زیادہ پڑھا جاتا ہے, رزق میں برکت, اولاد نرینہ اور کیا کیا. اس سورت سے دو صورتیں پہلے سورہ سبا ہے. سورہ یاسین سے پہلے ہے فاطر, اس سے پہلے ہے سبا. وہ رشتہ جو سورہ زخرف کی ان دو آیات میں خاص طور پہ 43 میں نبی اور قرآن کے درمیان بیان ہوا, اور ہم نے آپ کی خدمت میں عرض کیا کہ اوور آل معصوم اور قرآن کے درمیان ایک نہ ٹوٹنے والا رشتہ ہوتا ہے, اور وہ یہ کہ معصوم اسے کہتے ہیں جو اتنی مضبوطی سے جڑ جائے اللہ کے حکم سے اللہ کی وحی سے کہ کبھی جدا نہ ہو پس کبھی خطا نہ کرے. اگر ایک پل کے لیے بھی اس قرآن سے اللہ کے حکم سے جدا ہو جائے تو کیا ہوگا. یہ بھی قرآن نے اللہ نے حکم دیا اپنے رسول کو کہ اے رسول یہ بھی ان کو بیان کر دیجیے. یہ سورہ سبا کے بالکل آخر سے چوتھی آیت ہے. قل اے رسول کہہ دیجئے ان بللتو, اگر میں بھٹک جاؤں, یہ بتانے کے لیے بات واضح کرنے کے لیے, अगर मैं फर्ज करो अगर मैं कहीं रास्ता सीधा रास्ता छोड़ दूं, उतर जाऊं सीधे रास्ते से, فَإِنَّمَا أَضِلُّ عَلَى نَفْسِي, तो ये मेरी अपनी वजह से होगा। पूरी आयत सुन लेता के बाद वाज़ह हो जाए। وَإِنِ اهْتَدَيْتُ, और अगर मैं हिदायत याफ्ता हूं तो इसका सबब क्या है? आयत नंबर 43 सूरह ज़ुख़रुफ़ को ज़हन में रखें, फस्तमसिक बिल्लज़ी ऊहिया इलैक, मजबूती से थाम लीजिए ऐ रसूल जो आपकी तरफ वही किया जा रहा है, इन्नका अला सिराते मुस्तकीम, बस आप सिराते मुस्तकीम पर है। ये आयत भी उसी को समझने के लिए एक रोल प्ले कर रही है, अगर मैं रास्ते से भटक जाऊं तो ये मेरी अपनी वजह से होगा, और अगर देख रहे हो कि मैं हिदायत याफ्ता हूं, वह इन्हतदैतु फबिमा यूही इलैया रब्बी, तो ये उस हिदायत की वजह से है जो मेरा रब मेरी तरफ वही कर रहा है, यानी मेरे रब की तरफ से जो हिदायत वही की शक्ल में मेरी तरफ आ रही है उसकी वजह से मैं हिदायत याफ्ता हूं। अगर मेरा रब मुझे छोड़ दे, डिस्कनेक्ट कर दे, तो फिर मैं भी अपने आप में ये सलाहियत नहीं रखता। अगर अल्लाह की तरफ से हिदायत मेरी तरफ ना आए, सलवात पढ़े मोहम्मद वाले, बस मासूम की इस्मत कुरान से जुड़ने की वजह से। तो इसमें उम्मत के लिए क्या पैगाम है? ज़ुख़रुफ़ की आयत नंबर 44 में यही बताया कि ऐ रसूल, इस कुरान के बारे में ये इतना बड़ा है, ये इतना अजीम है कि आपसे भी सवाल होगा, आपकी कौम आपकी उम्मत से भी सवाल होगा कि तुम्हारा कुरान में अपने नबी की सीरत पर, अल्लाह ने फरमाया नबी की सीरत उसवा हसना है, तो नबी की सीरत में तो सर फहरिस्त कुरान मजीद है, तुमने कितनी कोशिश की इस कुरान मजीद से तवसुल। मासूम क्यों मासूम है? मैंने आपको चौथे इमाम की हदीस सुनाई, मासूम इसलिए मासूम है कि वो जुड़ा हुआ मजबूती के साथ कुरान से, और कभी ये दोनों जुदा नहीं होते। तो इन बातों को सुनने के बाद कितनी इंपॉर्टेंस आई तुम्हारी जिंदगी में अल्लाह की किताब की, ये पूछा जाएगा। वो लोग, वो कौमें जो अल्लाह के नबियों से अपने आप को मंसूब करते हैं, खुद को निस्बत देते हैं अल्लाह के नबी के साथ, किसी बरगुजीदा बंदे के साथ, मसलन आइम्मा अहले बैत के साथ, ये देखना जरूरी है अज़ीज़ान मोहतरम कि वो निस्बत जो मैं कायम कर रहा हूं अल्लाह के बरगुजीदा बंदे के साथ, अल्लाह के यहां उस निस्बत की कबूलियत है या कबूलियत नहीं है, या वो कौन सा तरीका है, दूसरे लफ्जों में अर्ज करूं, वो कौन सा तरीका है कि जिस पर मैं चलूं तो अल्लाह कबूल करेगा हां तेरी निस्बत है मेरे नबी के साथ, तेरा ताल्लुक है मेरे नबी के साथ, और वो कौन से तरीके हैं कि मैं समझता रहूं है ताल्लुक है निस्बत, लेकिन अल्लाह तबारक व तआला उस निस्बत को कबूल नहीं करेगा। आज और कल मैंने बस यही बात कर ली, कुछ कुरान की आयत से बताऊंगा कि कुरान क्या बताता है कि अगर तुम चाहते हो कि ये नबी के साथ, अल्लाह के बरगुजीदा बंदे के साथ जो तुम खुद को मंसूब कर रहे हो, हम तो मानने वाले हैं, हम तो इनके हैं, ये किस तरह कायम करो तो अल्लाह कबूल करेगा, क्या होना चाहिए उसके अंदर, क्या होना चाहिए? वरना अल्लाह ने खुद बताया कि तुमसे पहले ऐसी कौमें गुजरी हैं कि जिन्होंने बहुत शोर मचाया था अल्लाह के नबियों के नाम लेकर, लेकिन अल्लाह ने उन्हें साफ बता दिया कि ये जो शोर मचा रहे हो इसका कोई फायदा तुम्हें नहीं होने वाला। اور وہ قوم جس کا اللہ نے قرآن میں ذکر کیا وہ ہے بنی اسرائیل، وہ بتاؤں گا آپ کو. اور پھر وہ اہم ترین موضوع جس کا نام عزاداری ہے، اس عزاداری کو اس کی حقیقی شکل میں اور اس کے حقیقی راستے پر اور اس کے حقیقی اہداف کی طرف حفاظت کرتے ہوئے باقی رکھنا اور قائم رکھنا، یہ اور ہے. اور خدا نخواستہ نام عزاداری ہو، ظاہر بھی ویسا ہی ہو، لیکن اس عزادار، وہ عزاداری اس عزادار کے اندر وہ چیز پیدا نہ کر رہی ہو جس کی گواہی امام مظلوم کے اپنے خطبے دے رہے ہیں، اور وہ پھر بھی مطمئن ہو کہ میں بڑا اچھا عزادار ہوں. یہ دو چیزیں آپ کی خدمت میں آج اور کل میں عرض کروں گا. جہاں تک آج پہنچ گیا وہاں تک آج، اور باقی ماندہ حصہ کل بیان کروں. پہلی آیت جو آپ کے سامنے بیان کرنے لگا ہوں وہ سورۃ البقرہ کی آیت نمبر 134 ہے، اور یہی آیت نمبر 134 دوبارہ تکرار ہوئی ہے بالکل انہی الفاظ میں سورۃ البقرہ کی آیت نمبر 141 بالکل ایک جیسا، دو بار تکرار ہوئی. چند آیات ہیں جو قرآن میں تکرار ہوئی پوری پوری، جن میں سے ایک جو مشہور ہے فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، اور ایک جو کم مشہور ہے، مشہور ہے لیکن عمل کم، وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ، ہم قسم کھا کے تمہیں کہہ رہے ہیں ہم نے تمہاری نصیحت کے لیے اس قرآن کو آسان کر دیا ہے، تو ہے کوئی نصیحت لینے والا؟ ہے کوئی نصیحت لینے والا؟ آپ سوچیں کسی کے محلے میں اسے باہر آواز آئے اور وہ آواز بھی حقیقی ہو کہ میں وہ ہوں کہ جس کا تم انتظار کر رہے ہو، کوئی ہے مجھ سے ملاقات کا خواہش مند تو آ جائے، اور کوئی نہ جائے. کس کی بات کر رہا ہوں؟ مثال دے رہا ہوں، امام زمان عجل اللہ تعالی فرجہ الشریف، ہمارے دل میں کتنی تڑپ ہے ان کی زیارت. ہر بندہ کبھی نہ کبھی کسی نہ کسی سے پوچھ چکا ہوگا کہ امام کی زیارت کا کوئی طریقہ ہے، ہم نے بھی پوچھا، آپ نے بھی پوچھا ہوگا. تو جس کی زیارت کی اتنی تڑپ ہے، اس لیے ان کی مثال دے رہا ہوں کہ باہر سے آپ کے گھر میں آواز آئے اونچی کہ میں تمہارے زمانے کا امام ہوں، جو مجھ سے ملنا چاہتا ہے آ کے مل لے، تو ہے کوئی ملنے والا؟ اور کوئی نہ جائے، کیسا ہو؟ تو اللہ بھی یوں ہی فرما رہا ہے، قرآن امام زمان، بات اہل بیت کا نمائندہ آج امام زمان ہے. تو آج سکلین کون ہے؟ قرآن ہے اور زمانے کا امام ہے. زمانے کا امام کہے ہے کوئی مجھ سے ملنے والا، بندہ کوئی نہ دکھائی دے. ادھر سے اللہ اپنی کتاب کے بارے میں اعلان کر رہا ہوں، یہ تکرار ہوئی ہے آیت، تکرار سے میرے ذہن میں آ گئی تو لہذا میں ذکر کر رہا ہوں کہ ہم قسم کھا رہے ہیں ہم نے تمہاری نصیحت کے لیے اس قرآن کو آسان کر دیا ہے، تو ہے کوئی نصیحت دینے والا؟ اور بندہ نہ دکھائی دے کوئی، اکا دکا نظر آ جائے. اتنا عجیب لگے اور عجیب ہے. اِنَّا جَعَلْنَاهُ قُرْآنًا عَرَبِيًّا لَعَلَّكُمْ تَعْقِلُونَ، ہم نے اس قرآن کو عربی میں کر دیا تاکہ تم سمجھ سکو، ورنہ یہ اتنا بلند تھا کہ تمہاری پہنچ ہی نہیں تھی. وَإِنَّهُ فِي أُمِّ الْكِتَابِ لَدَيْنَا لَعَلِيٌّ حَكِيمٌ، اور یقیناً یہ قرآن ام الکتاب میں ہمارے پاس یعنی اللہ کے پاس بہت ہی بلند اور حکمتوں والا تھا. इस बुलंद को हमने आसान करके तुम्हारे समझने के लिए, ताकि तुम समझ सको, तुम्हें दे दिया। और इसी कुरान के बारे में प्रोपेगेंडा है कि समझ में नहीं आता, लड़ाई है उनके दरमियान जो कहते हैं समझ आता है, और उनमें सर फहरिस्त अल्लाह खुद है। तवज्जो करें, जो कहते हैं समझ में आता है तुम्हारे लिए आसान कर दिए, उस सब में सबसे आगे कौन खड़ा है? अल्लाह खड़ा है, अल्लाह के रसूल खड़े, अली मुर्तजा खड़े हैं। नेजुल बलागा देखिए, और उस सफ में के जो कह रहे हैं, सो कॉल्ड दलाइल भी खड़े हुए हैं, कुरान आम बंदा नहीं समझ सकता, उस सफ में आपको अहले बैत अतहार में से कोई दिखाई नहीं देगा, अल्लाह रसूल में से कोई दिखाई नहीं देगा। तो सूरतुल बकरा की आयत नंबर 134, 141 में दोबारा तकरार हुई है, सुनिए। अल्लाह ताला फरमाता है, तिल्क उम्मतुन कद खलत, खिताब बनी इसराइल से है। एक सलवात पढ़े मोहम्मद वाले मोहम्मद, खिताब किससे है? बनी इसराइल से। आपके जहन में एक तस्वीर बन जाए, मैं जरा इशारा कर दूं, ये जो ये आयत पढ़ रहा हूं, इससे कुछ पहली आयत और इसके बाद वाली आयत, दूसरे सिपारे की इब्तदाई आयत तक मौजू किबले की तब्दीली का मौजू है। जब अल्लाह ने अपने रसूल को हुक्म दिया कि आप बैतुल मक़दिस की तरफ से रुख फेर कर मस्जिदुल हराम की तरफ रुख कर ले, नमाज में किबला बदला गया, ये उस तनाजुर में आया था। ये शुरू वहां से होती है, यानी ये वाला मौजू पर्टिकुलरली शुरू वहां से होता है। सबसे पहले अल्लाह ताला हजरत इब्राहिम की तारीफ करता है, मशहूर आयत है, वइब्तला इब्राहिम रब्बुहु बिकलिमातिन फअतम्महुन्न क़ाला इन्नी जाइलुका लिन्नास इमामन क़ाला वमन ज़ुर्रियती क़ाला ला यनालु अहदि ज़ालिमीन। इसका तर्जमा करने की जरूरत नहीं है, ये भी आप सुनते रहते, ज़ालिमों तक मेरा ये अहद, मेरा ये ओहदा इमामत का नहीं पहुंचे। इससे अगली आयत में बैतुल्लाह की तारीफ है, वह इज बैता मसाबतन लिन्नास व अमनन, और जब हमने इस घर को लोगों के जमा होने की जगह करार दिया और अमन की जगह करार दिया। उससे अगली आयत में मक्का की तारीफ है, वह इब काला इब्राहिम रब्बिज अलहादा बलदन आमिनन, और जब इब्राहिम ने दुआ मांगी, ए मेरे रब इस शहर को अमन का शहर करार दे दे, मैं पूरी पूरी आयत ही पढ़ रहा, टाइम कम है। उससे अगली आयत में अल्लाह ने ये बताया कि कौन है बैतुल्लाह का मेमार, ताकि यहूदी बड़ा इश्क का दावा करते थे हजरत इब्राहिम से, इसी बात को टारगेट किया है अल्लाह ने कि ये कौन सा इश्क। और आयात कुरान इबरत हर उस शख्स के लिए जो किसी मुकद्दस हस्ती के साथ मोहब्बत का दावा करता। तो अल्लाह ने फरमाया, क्योंकि अल्लाह आप किबला तब्दील करने जा रहे हैं, बैतुल मकदस से छुड़वा कर बैतुल्लाह की तरफ रुख करवाने जा रहे हैं, तो अल्लाह ताला उसकी इंपॉर्टेंस बता रहे हैं। पहली बात तो ये बताई, मेमार कौन है? इब्राहिम। इब्राहिम तुम्हें इतने प्यारे हैं कि तुम कहते हो इब्राहिम यहूदी थे, हालांकि यहूदी नाम भी बाद में घड़ा गया, अल्लाह ने कोई ना मूसा ने नाम रखा था, और हजरत इब्राहिम तौरात के नाजिल होने से बहुत अरसा पहले थे। وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلُ رَبَّنَا تَقَبَّلْ مِنَّا, और याद करो जब इब्राहिम और इस्माइल इस घर की बुनियादें उस्तवार कर रहे थे, उठा रहे थे और साथ दुआ मांग रहे थे कि ऐ हमारे रब ये अमल हमसे कबूल फरमा ले, बेशक तू सुनने वाला और इल्म रखने वाला। फिर आगे दुआ है, और हमारी जुर्रियत में से भी एक उम्मत मुस्लिमा पैदा कर, एक ऐसी उम्मत जो तेरे आगे तस्लीम हो, तेरी इताअत गुजार हो। आज जिस उम्मत को उम्मत मुस्लिमा कहते हैं, उसने तो पूरे जहान में अपना नाम रोशन किया हो, एक दूसरे को मार मार के। अभी आपने देखा वो बाजौड़ में कहां पर जो धमाका हुआ परसों, वो तो शियों पर भी हमला नहीं हुआ, वो तो अपने हम मसलकों पर ही हमला हुआ। इंसान जब दीन के नाम पे वैश्य बनता है, फिर जब वो शिकार को देख लेता है, वो फिर कोई ना कोई बहाना बना ही लेता है उसे ज़िबा करने का। ये भी ऐसे ही है, ये जो वैश्य मजहबी जानवर है, वैश्य है, मजहब के नाम पर बदनाम करते हैं दीन को। सलवात पढ़े मोहम्मद व आले मोहम्मद। कहते हैं कि ये मजहबी यूं ही करते हैं, जिसको मारना होता है फिर उसके लिए दलील गाढ़ लेते। बनू उमैया भी यूं ही करते थे। बनू उमैया के खिलाफ जो भी उठता था इमाम हुसैन अलैहिस्सलाम की करबला के बाद, कई लोगों को झटका लगा, कई क्याम हुए, तो ये क्या करते थे, इनको तो वैसे ही मुंह को खून लग चुका था, जो अपने नबी की आल को ज़िबा करते थे, दूसरा तो किसी खेत की मूली नहीं होता। आपको पता है ना, जिसको रज़ी अल्लाह ये कहते हैं यजीद को, उसके लश्कर ने यही मदीना जिसकी तारीफें करते करते और नाते पढ़ते पढ़ते नहीं थकते और जिसको इतना मुकद्दस समझते हैं, उसी मदीने पर हमला किया यजीद के लश्कर ने, और 3 दिन तक ऐलान किया गया कि मदीना मुबा है। और वो जो सहाबा की बेटियां थी उनसे बदकारी की गई, उनको रेप किया गया, और तारीख बताती 1000 कम से कम वलदुज़्ज़िना बच्चा पैदा हुआ इस यजीद के लश्कर ने जो बदकारियां की मदीने में। लेकिन बाज़ लोग इतने ढीठ हैं फिर भी कहते हैं रज़ी अल्लाह, इससे अल्लाह राजी हूं। अगर इससे अल्लाह राजी है ना, तो फिर अल्लाह की कसम किसी से नाराज ही नहीं, फिर जो मर्जी करो बदमाशियां। अगर यजीद से अल्लाह राजी है तो फिर अल्लाह किसी से नाराज होता ही नहीं है, जो दिल है तुम्हारा करो। दलीलें गढ़ते, किसी ने दलील गढ़ी, मैं तेरा आशिया में चला गया, वापस आता हूं मैं। किसी ने कहा कि यजीद को बुरा भला मत को, हो सकता है अल्लाह ने माफ कर दिया हो, होने को तो कुछ भी हो सकता है। तो किसी आशिक के मुहिब अहले बैत शायर ने इसका शेर में जवाब दिया, फारसी शेर में। उसने क्या कहा, हो सकता है अल्लाह ने माफ कर दिया हो, तो जब अल्लाह ने माफ कर दिया फिर तुम क्यों बुरा भला किया। तो उसने जवाब दिया इसको, ऐ के गुफ्ती, ऐ वो शख्स जिसने ये कहा है, बर यजीद आले वो लानत नकुन, ऐ वो के जिसने कहा है यजीद और उसकी आल पर लानत न कर, जान के शायद हक तआला कर दे बाशत रहमतश, इसलिए कि शायद अल्लाह ने उस पर रहम कर दिया हो, गफूर और रहीम है, उसने हो सकता है यजीद को माफ कर दिया हो, इसलिए तुम उस पर लानत ना करो, ये तूने कहा है। तो जवाब सुनो, अंचे बा आले नबी को कर्द कर बख्शत खुदा, हम बे बख्शायत थोड़ा गर कर दे बाशी लानत। बहुत जबरदस्त जवाब। तो उसने कहा कि जो कुछ उसने किया आले नबी के साथ, अगर अल्लाह ने वो बख्श दिया है तो तू भी उस पर लानत कर ले, अल्लाह तुझे भी बख्श दे। अगर आले नबी पर जो उसने जुल्म किए वो खुदा ने बख्श दिए, इतना खुदा रहीम हो गया, तो फिर तेरी उस पर यजीद पर लानतें भी बख्श देगा, आराम से लानत कर उस पर। सलवात पढ़े मोहम्मद वाले। एक मरतबा फिर सलवात पढ़ दें। तो हजरत इब्राहिम ने दुआ मांगी कि रब्बना वजअलना मुस्लिमैन लक, हम दोनों बाप बेटों को अपने दो मुस्लिम बना दें। मुस्लिम यानी जो तस्लीम होते हैं अल्लाह के। ये अल्लाह ताला हजरत इब्राहिम की तारीफें कर, وَمِن ذُرِّيَّتِنَا اور ہماری ذریت میں سے امتن مسلمتن ان میں سے بھی ایک ایسی امت پیدا کرنا جو تیرے آگے تسلیم ہو. لہذا جو حضرت ابراہیم نے دعا مانگی تھی نا, آج جو حرکتیں کر رہی ہے امت وہ والی نہیں ہے. سرکشوں کی امت نہیں کہا تھا, جو اللہ کے آگے تسلیم ہو. ظاہر ہے جو ایسے ہیں وہی امت ہے اصل میں, باقی جو ہے وہ اللہ تبارک و تعالیٰ بہتر جانے والا. وَأَرِنَا مَنَاسِكَنَا وَتُبْ عَلَيْنَا ہمیں ہماری عبادتیں مناسک سکھا اور ہماری تو ہماری توبہ ہم پر رحمت فرما. اِنَّكَ أَنْتَ التَّوَّابُ الرَّحِيمُ تو بڑا توبہ قبول کرنے والا اور رحم کرنے والا. پھر وہ دعا مانگی جس دعا کے بارے میں اللہ کے نبی فرمایا کرتے تھے, میں ابراہیم کی دعا ہوں. ربنا وابعث فیہم رسولا, اے ہمارے رب ان میں ایک رسول کو مبعوث فرمانا جو کیا کرتا ہو, یتلو علیہم آیاتک, جو تیری آیات پڑھ کر انہیں سناتا ہو. ویعلمہم الکتاب والحکمت ویزکیہم, اور انہیں کتاب اور حکمت کی تعلیم دیتا ہو اور انہیں پاک کرتا ہو. انک انت العزیز الحکیم, بے شک تو بڑا زبردست غالب آنے والا حکمت والا ہے. یہ سلسلہ چلتا جا رہا ہے حضرت ابراہیم کی شخصیت کا اللہ تعالیٰ ذکر فرمانا. پھر فرماتا ہے کون ابراہیم کی روش, ابراہیم کے آئین سے کون بیزاری کرے گا مگر وہ شخص جو خود کو بے وقوف بنائے. سوائے احمق کے کوئی ابراہیم کی روش نہیں چھوڑے گا. اور ہم نے دنیا میں بھی اسے چن لیا تھا اور یقیناً آخرت میں بھی وہ صالحین میں سے ہوگا. یہ میں 134 سے پہلی والی آیات کی طرف اشارہ کر رہا ہوں تاکہ تصویر واضح ہو جائے. پھر اگلی آیت میں اللہ کیا فرماتا ہے, وَإِذْ قَالَ إِبْرَاهِيمُ لِبَنِيهِ وَيَعْقُوبُ وَوَصَّى بِهَا, معذرت, وَوَصَّى بِهَا إِبْرَاهِيمُ بَنِيهِ وَيَعْقُوبُ, اور وصیت کی ابراہیم نے اپنے بیٹوں کو اور یعقوب نے, دونوں نے. یعقوب کا نام کیوں لیا؟ اس لیے کہ بنی اسرائیل حضرت یعقوب کی اولاد. یعقوب کا نام لقب اسرائیل ہے. اسرائیل کا معنی وہی ہے جس کو عربی میں عبداللہ کہتے ہیں, اللہ کا بندہ. وصیت کی ابراہیم نے اپنے بیٹوں کو اور یعقوب نے, یا بنی, یا اے میرے بیٹو, ان اللہ اصطفى لکم الدین, یقیناً اللہ نے تمہارے لیے دین کا انتخاب کر لیا ہے. فلا تموتن الا وانتم مسلمون, پس اب ہرگز تمہیں موت نہ آئے مگر ایک حالت میں, اور وہ حالت کیا ہو, تم اللہ کے آگے تسلیم ہو. یعنی جب تمہاری آخری سانس ہو, تم جب مر جاؤ, میں مثال دے رہا ہوں, تو لوگ پوچھے کون مرا ہے, تو ایمانداری سے لوگ بتائیں کہ ایک اللہ کا نیک بندہ دنیا سے گیا ہے. یہ نہ ہو کہ لوگوں کو اتنا ذلیل کیا ہو کہ جب کسی سے پوچھے کہ کون مرا ہے تو بتانے والے بتائیں کہ اللہ نے اپنی زمین سے شر کم کر دی, غریبوں کو تنگ کرتا تھا, مسکینوں کو تنگ کیا ہوتا. فلا تموتن, توجہ فرمائیے گا, بہت اہم بات کر رہا ہوں. فلا تموتن الا وانتم مسلمون, میں یہ آیت پڑھوں کہ ہرگز تمہیں موت نہ آئے مگر اس حالت میں کہ تم مسلمون ہو, تو ہم سارے کیا کہیں گے, اللہ کا لاکھ لاکھ شکر ہے ہم تو ہیں مسلمان. اصلا یہ مراد ہی نہیں ہے, مراد اس کا حقیقی معنی ہے اس حالت میں مرنا کہ اللہ کے اطاعت گزار ہو, اللہ کے فرما بردار ہو, نہ کہ تمہارا نام مسلمان رکھا ہو. اور اگر کوئی تمہاری محفلیں دیکھ لے تو کانوں کو ہاتھ لگائے کہ یہ مسلمان ہے. اقبال نے خوب کہا, وز میں تم ہو نصارہ تو تمدن میں حدود, یہ مسلمان ہیں جنہیں دیکھ کے شرمائے یہود. یعنی یہودی کہ یا اللہ اتنا تو نے برا بھلا ہمیں کہا, لیکن ذرا اس امت کو بھی تو دیکھ لے, تو ہمارے سے بھی مقابلے کر رہے ہیں, اتنا بدنام کیا دین جنہوں نے کیا. میری باتیں تلخ ہوتی ہیں, ٹھیک ہے, لیکن ایمانداری سے جو سمجھ میں آتا ہے وہ آپ کو بتاتا ہوں, اور آیات قرآن کے ساتھ ساتھ چلتا ہوں تاکہ وہی بات ہو جو وہاں پہ ہے. اور میں آپ سے کہتا ہوں کہ آپ خود جا کے چیک کریں یہ لکھا ہوا یا نہیں لکھا ہوا. فلا تموتن الا وانتم مسلمون,
یہ اور جگہ پر بھی آئے قرآن میں, کیا تاکید ہے, تمہیں موت نہ آئے مگر اس حالت میں کہ اللہ کے آگے تسلیم ہے, سرکشی کی حالت میں, ایک سرکش طبیعت کے ساتھ, ایک مجرم طبیعت کے ساتھ تمہیں موت نہ آئے. یہ وصیت کی ابراہیم نے اور یعقوب نے علیہ السلام اپنے بیٹوں کو, کیونکہ جس کے لیے دماغ میں جو امپورٹنٹ چیز ہوتی ہے وصیت میں اسی کو وہی فکر ہوتی ہے اپنی اولاد کے بارے میں. جو بالکل دنیا دار لوگ ہوتے ہیں ان کی وصیتیں بھی پڑھو تو یہ پلاٹ تو رکھنا, اتنے پیسے تو رکھنا, ادھر سے قرضہ لینا ہے, یہ والا مسئلہ ادھر, ایسے کر رہے ہو, بیچ میں اللہ رسول آتا ہی کوئی, اینڈ میں خانہ پوری کے لیے تمہیں اللہ کے سپورٹ کرتا ہوں, باقی وصیت میں ساری دنیا ہی نکلے گی. لیکن اگر آپ اللہ کی, آپ مولا علی کی وصیتیں پڑھے جا کے نہج البلاغہ, کل میں نے تھوڑا سا اشارہ کیا تھا, پڑھے جا کر چند وصیتیں وقت شہادت سے پہلے کی بھی ہیں اور اس سے پہلے کی بھی ہیں وصیتیں, پڑھے مولا کی وصیتوں میں کیا ہے. خلاصہ وہی کچھ جو فکر ابراہیم و یعقوب کو تھی, جو اللہ کے برگزیدہ بندوں کو ہوتی ہے آئندہ آنے والوں کے لیے. امام جعفر صادق علیہ الصلوۃ والسلام کو بڑی فکر تھی, اصول کافی کی روایت ہے, انہیں بڑی فکر تھی, ان کی جو اپنے آپ کو ان کا ماننے والا کہتے تھے ان کی فکر تھی. تو وقت شہادت, اصول کافی کی روایت بیان کر رہا ہوں, وقت شہادت بالکل قریب ہے امام کا, اور امام فرماتے ہیں جتنے لوگ ہیں سب کو بلا دو, جتنے لوگ یہاں آس پاس ہیں سب کو بلاؤ, میں وصیت کرنا چاہتا ہوں. جتنے لوگ تھے آ گئے امام کی وصیت, وہ جو پورشن ہے اس روایت میں وہ یہ ہے کہ بتا دینا لوگوں کو لا تنال شفاعتنا من استخف بالصلاة, جو نماز کو غیر اہم سمجھتا ہے, ہلکا پھلکا سمجھتا ہے, لائٹ موڈ آیا تو پڑھ لی, موڈ آیا تو نہ پڑھی, ٹائم ہوا تو پہلے پڑھ لی, ٹائم نہ ہوا تو بالکل اینڈ پہ پڑھ لی, ورنہ قضا کر کے ہی پڑھ لی. لوگ کہتے بھی پھر قضا کس لیے ہے, اگر ہم نہیں پڑھ سکتے تو قضا بھی تو بنی اسی لیے ہے نا, قضا ہوتی ہے بے اختیار نکل جائے تو, مثال کے طور پر ایکچولی, نہ یہ کہ موڈ آ کے چھوڑ دو پھر قضا پڑھ لو. میں نے تو ایسی قوم دیکھی ہے جو ایڈوانس بھی پڑھ لیتے, ایک بندہ ملا وہ فجر کے ٹائم عشاء تک ہی پڑھ لیتا تھا, کہتا ایڈوانس سارے پیمنٹ اگر ایڈوانس کر دو تو کنسیشن زیادہ ملتی ہے, اپنی مرضی کی بنائی ہوئی چیزیں. جبکہ قرآن میں کیا لکھا ہے, ان الصلاۃ کانت علی المؤمنین کتابا موقوتا, یقینا نماز مومنوں پر اپنے مقررہ وقت میں فرض ہے, ایڈوانس پیمنٹ نہیں چاہیے اللہ کو. اللہ چاہتے ہیں پانچ مرتبہ تم آ کے کنیکٹ ہو اس سے, ایک ہی دفعہ کر کے چھوڑ دو, وہ زیادہ حکیم ہے, زیادہ جانتا ہے تمہیں کتنی بار اس سے رابطہ کرنا فائدہ دے گا. تو اس نے اہتمام کیا, تو امام یہ فرما رہے ہیں کہ خالق نے کہا پانچ مرتبہ تم میرے سامنے حاضری دو, بندہ اس کو لائٹ لیتا ہے, جو خالق کے اس اہم ترین حکم کو لائٹ لیتا ہے اس کو اہمیت نہیں دیتا, غیر اہم سمجھتا ہے. بتا دینا کہ جعفر صادق فرما کر شہادت ان کی ہوئی ہے کہ اس قسم کے شخص کو ہماری شفاعت نصیب نہیں ہوگی. اصول کافی کی روایت ہے, اور جو قرآن میں اللہ نے کہا ہوا اس سے زیادہ سخت ہے یہ روایت. قرآن میں تو اللہ نے کہا جب جنتی جہنمیوں سے پوچھیں گے تم کیوں جہنم میں آئے ہو, تو وہ کہیں گے ہم نماز نہیں پڑھتے تھے, پڑھتے نہیں تھے, لیکن ہلکا سمجھنے والا پڑھتا بھی ہوتا ہے, جو پڑھتا ہی نہیں ہے وہ تو کوئی شے ہی نہیں سمجھتا نا, جو کوئی شے تھوڑی بہت سمجھتا ہے وہ پڑھتا ہے. امام تو ان کے بارے میں کہہ رہے نہیں پہنچے گی شفاعت ہوگی, کہ جو نماز کو ہلکا سمجھتے ہیں. ایک بار سلوات پڑھ دیں محمد والے, تو جن کا ہم و غم ساری عمر دنیا رہتی ہے ان کی وصیتوں میں بھی دنیا ہوتی ہے, ان کو اگر پتہ چل جائے کہ جان نکلنے والی ہے وہ ڈاکٹروں کو کہتے ہیں میرے بچوں کو بلاؤ میں بتا دوں میرے پیسے وہاں رکھے ہوئے, مثال کے طور پر فلانے سے اتنا قرضہ لینا, یہ ہوتی ہے. لیکن اللہ کے بندوں کی وصیتیں کیسی ہوتی ہیں, جیسے قرآن نے بیان کی, جیسی آپ کو محمد والے محمد کے فرامین میں ملی. दुनिया के जो उमूर जरूरी है उनका भी होता है, लेन देन का मसला बिल्कुल जरूरी है, करना चाहिए, मैंने कर्ज देना है, मेरे बाद तुम दे देना। तो इब्राहिम ने और याकूब ने अपने बेटों को वसीयत की कि ऐ मेरे बेटो, अल्लाह ने तुम्हारे लिए दीन चुन लिया है, आइन चुन लिया है, आइन जिंदगी, बस अगर मरना तो मुसलमान मरना, यानी हालत तस्लीम में मरना। फिर फरमाया, अब मैं करीब आ गया, अम कुन तुम शुहदा, क्या तुम उस वक्त थे। ये सारी बातें किन से हो रही है, बनी इसराइल को सुनाई जा रही है। मदीने में ये आयात उतरी है, मदीने में यहूदियों की बड़ी तादाद रहती थी और बड़े सख्त ये लोग मुखालिफ थे रसूलुल्लाह का, और कुरान इनकी मजम्मत से भरा हुआ, खासतौर पर पहला सिपारा आदम और इबलीस के किस्से के बाद पूरा पहला सिपारा, दूसरे सिपारे का भी एक हिस्सा तकरीबन इब्तदाई हिस्सा, वो सारा बनी इसराइल का कसीदा है, उल्टे माना मजम्मत है तो। योनी की चाल कि क्या तुम मौजूद थे जब याकूब को मौत आई, इद हज़र याकूब अल मौत, जब मौत याकूब को हाजिर हुई, यानी उनका आखिरी वक्त आया, इद क़ाल लिबनीहि मा तअबुदूना मिन बादी, उन्होंने अपने बेटों से कहा मेरे बाद किसकी परस्तिश करोगे, किसकी इबादत करोगे, यानी मौत के वक्त उनको यह फिक्र थी मेरे बच्चे मुशरिक ना बने। मा तअबुदूना मिन बादी क़ालू नअबुदु इलाहक, बच्चों ने कहा ए बाबा हम आपके माबूद की इबादत करेंगे, व इलाह आबाइक, और आपके आबा कौन कौन, इब्राहिम व इस्माइल व इसहाक, इब्राहिम के माबूद की, इस्माइल के, इसहाक के माबूद की, व नहनु लहू मुस्लिमून, और आप तसल्ली रखें हम उस माबूद वाहिद के लिए जो आपका और आपके आबाओ अजदाद का भी माबूद था उसके सामने हम तस्लीम हैं, व नहनु लहू मुस्लिमून। ये जो मुस्लिम नाम है ना, ये पहले दिन से यही चला, ये जितने दूसरे नाम है ना, यहूद नसारा फलान, ये लोगों ने बाद में रखे हैं, अल्लाह के किसी नबी ने अपनी उम्मत का नाम अलग से नहीं रखा, जिस नबी ने भी रखा है मुस्लिम ही रखा। हजरत इब्राहिम ने क्या कहा, याकूब ने क्या कहा, फला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून, मत मरना मगर मुसलमान, जिसे हम मुसलमान कहते हैं। तो ये असल नाम मुस्लिम है, बाकी यहूद और नसारा और फलान फलान ये बाद में रखे गए। और हैरत की बात यह है कि बाद वाले नाम लोगों को ज्यादा प्यारे होते हैं, जो अल्लाह ने रखा होता है वो इतना ज्यादा लगता है कि इतना वैल्यू नहीं हो सकता। ये जो आखिरी आयत पढ़ी ये 133 है, इन हस्तियों का जिक्र करने के बाद अल्लाह फरमाता है 134 में, तिल का उम्मतुन कद खलत, तुम इनके साथ इनकी अपने आप को नस्ल समझकर खुश हो रहे हो, सारी खराबियां करने के बाद, तौरात में तहरीफ करने के बाद, बदतरीन करप्शन करने के बाद, अल्लाह की नाफरमानियां करने के बाद तुमसे पूछा जाए तो तुम कहते हो हम तो इब्राहिम वाले, हम तो याकूब वाले, हम तो इसहाक वाले, हम तो सोने मदीने वाले के वो हैं, हम तो अली वाले, हम तो हुसैन वाले। कुरान की आयात पढ़ने का तरीका ये, जो फॉर्मूला कुरान दे वो अपने जमाने पर अप्लाई करें, क्योंकि अहले बैत कुरान से जुदा नहीं हो, जो कुरान की बात है वो अहले बैत की बात है 100%। लिहाजा समझ लें, उनको जो अल्लाह खबरदार कर रहा है वो इबरत है क़यामत तक के आने वाले इंसानों के लिए, हर वो शख्स जो खुद को अल्लाह के बरगुजीदा बंदों के साथ मंसूब करता है और समझता है कि उनकी वजह से मेरी निजात होनी है। अब जरा गौर से सुन लें, शायद बाज लोगों के लिए सख्त हो, तवज्जो फरमा रहे हैं। तो आयत का लफ्ज बलफ तर्जमा कर रहा हूं, तिल का उम्मतुन कद खलत, वो जो उम्मत जिसके हमने तुम्हें नाम बताए हैं, इब्राहिम और इस्माइल और इसहाक और याकूब, वो एक उम्मत थी जो गुजर चुके हैं। लहा मा कसबत व लकुम मा कसबत, तवज्जो फरमाइए, लहा मा कसबत, जो इब्राहिम ने अल्लाह की राह में कोशिशें की वो इब्राहिम के लिए थी, कोशिशें वो करे और निकल तुम जाओ, ये तुम्हें किसने कहा है। लहा मा कसबत, जो उन्होंने किया था वो उनके लिए है, वलकुम, और रहे तुम, तो तुम्हारे लिए क्या है, मां कसब तुम, जो तुम अमल कर रहे हो, जो तुम काम कर रहे हो वो तुम्हें काम आएगा। वला तुसअलून अम्मा कानू यअमलून। सलावत पढ़े मोहम्मद वाले। वला तुसअलून अम्मा कानू यअमलून। और जो अमल इब्राहिम और इस्माइल और इसहाक और याकूब करते थे उनके बारे में तुमसे सवाल नहीं होगा कि तुम जब मर के अल्लाह की बारगाह में आओ तो अल्लाह तुमसे पूछे, हां भाई आ गए हो, चलो इब्राहिम का कसीदा सुनाओ और निकल जाओ। बताओ इब्राहिम ने बुत कैसे तोड़े थे, बताओ इब्राहिम ने एक अकेला जवान होकर पूरी कौम से टक्कर कैसे ले ली थी, वो स्टोरी तुम्हें याद है? तुमको बिल्कुल याद है, वो सुनाओ और तुम निकल जाओ। हम ऐसा नहीं करेंगे, हम पूछेंगे इब्राहिम की स्टोरी तुम्हें याद है, उसकी स्टोरी का तुमने कितना असर लिया, तुम्हारे आमाल में तुम्हारी जिंदगी में इब्राहिम के कामों का अक्स कितना था, वो जो तुमने अपने हाथ से किया है अमल तुम्हें उसका फायदा होगा, वरना इब्राहिम के कसीदे सुनने के लिए हमने तुम्हें यहां पर नहीं बोला। ये है कुरान का प्रिंसिपल। वो एक उम्मत थी जो गुजर गई, लहा मा कसबत व लकुम मा कसबत, जो आमाल उन्होंने किए थे वो उनके लिए थे और तुम्हारे लिए वो आमाल हैं जो तुम कर रहे हो। अगर तुम्हारे आमाल उनके कहने के मुताबिक नहीं है तो फिर ये सिर्फ कहने से कि हम तो उनके हैं, हम तो उनके साथ मंसूब हैं, ये अल्लाह ताला कबूल नहीं करता। हां अगर खुद को उनसे मंसूब करो और अल्लाह की बात भी मानो, और अल्लाह क्या कहते हैं, मेरे रसूल की जात में उस्वा है, आइडियल बनाओ मेरे रसूल को, अपनी जिंदगियों को, अपने अखलाक को, अपनी जुबान को, अपने लेन देन को, अपने मामलात को, अपनी रहमदिली को, ये सब मेरे नबी को फॉलो करने की कोशिश करो, तो फिर जब उसका अक्स तुम्हारे कामों में भी नजर आएगा तो वो काम तुम्हें फायदा दे। लेकिन अगर तुम अमल ना करो मेरे रसूल के पीछे चलकर और सिर्फ रसूल के कसीदे पढ़ते रहो, लहा मा कसबत व लकुम मा कसबतुम, जो उन्होंने किया था वो उनके लिए था, तुम्हारे लिए वो जो तुम कर रहे हो, वला तुसअलून अम्मा कानू यअमलून, और जो अमल वो किया करते थे उनका हम तुमसे सवाल नहीं करेंगे, तुमसे तुम्हारा सवाल किया जाएगा। और उसकी मैं मिसाल दिया करता हूं, और मिसाल देकर मैं आज की बात को तमाम करने की तरफ आऊं तो मिसाल में यह दिया करता हूं। ये बड़ी सिंपल है, कॉमन सेंस है। कोई बंदा अगर जाए, शायद मैंने यहां पे ये मिसाल पहले दी हो, अगर तकरार करो तो माजरा चाहता हूं, मुझे याद नहीं है, बहुत सी जगहों पे इंसान मजालिस पढ़ता है तो याद नहीं रहता, ठीक है। वो बंदा जाए नौकरी के लिए और इंटरव्यू लेने वाला उससे कहे कि आपने कितने नंबर लिए थे मैट्रिक में। ये जो आयत है इसकी एक प्रैक्टिकल मिसाल दे रहा हूं ताकि और ज्यादा बात हो। उससे कहे आप जॉब के लिए आए, आपने जॉब करनी है। वो कहे यस सर, मैं नौकरी का उम्मीदवार हूं। तो वो कहे हम आपका इंटरव्यू लेंगे। बिस्मिल्लाह, आप इंटरव्यू लें, सवाल करें। वो पहला सवाल ये करें, आप ये बताएं मैट्रिक में आपके कितने नंबर हैं। और वो इंटरव्यू देने वाला कहे कि मेरे अब्बा के 80% आए थे मैट्रिक, ठीक है ना, आपके चेहरे में मुस्कुराहट आ जाएगी, ये क्या बात। सवाल पूछ रही अल्लाह ये कह रहा है तुमसे तुम्हारे आमाल पूछे जाए। हाँ तुम्हारे लिए उस्ताद बेहतरीन भेजे थे, तुम्हारे लिए मुरब्बी मैंने अपनी पूरी मखलूक में से बेहतरीन चुने थे, उन मुरब्बियों से कितनी तरबियत तुमने ली है, कितना उनको उस्वा बनाया जिंदगी में। ये नहीं होगा कि मैं पूछू, हाँ तुमने जन्नत में जाना है, बताओ कितने नंबर लिए तुमको हजरत अली ने खैबर उखाड़ दिया। वो पूछे भाई आपके अब्बू ने अगर 80% नंबर लिए तो बहुत अच्छी बात है, इसका मतलब है आपके घर में पढ़ाई लिखाई का माहौल था, आप अपने नंबर बताएं प्लीज। वो कहे मेरे दादा ने 85% लिए मैट्रिक। हो सकता है दूसरे जवाब पर ही उसको उठा के बाहर निकाल, कहे निकल यहां से, दादा को भेज दे, उनको नौकरी देंगे जिनके 85% अगर जिंदा है। और फर्ज करें थर्ड टाइम वो फिर पूछे भाई आपको जॉब देनी है, آپ نے, آپ کے ابو بھی ماشاءاللہ بڑے پڑھے لکھے 80% والے, آپ کے دادا بھی بڑے لائق, یعنی جدید پشتی آپ کو لائق لوگ ہو, اب آپ بتاؤ آپ نے کتنے نمبر لیے؟ وہ کہے میرے پردادا نے 90% لیے. اب اس کو نکال دیں. بالکل سمپلی یہ بات قرآن کی. بعض یہ کیوں آپ کو بات کرو, میں نہیں بات کر رہا, اللہ نے یہ اصول بتایا ہوا, ہم سے پہلے قومیں یہ کام کر چکی کہ آہستہ آہستہ اپنے نبیوں کی تعلیمات کو پیچھے پھینک دیتے تھے اور ویسے نبیوں کے نام پر ہلا گلا کر لیا, سمجھتے تھے ہم نے حق ادا کر لیا. یہ نہیں ہے دین. سب سے زیادہ عقل مند اور سمجھدار وہ ہے کہ جو خود انہی سے پوچھے, انہوں نے بتایا ہوا ہے کہ ہم کن کو اپنا کہتے ہیں. وہ عقل مند نہیں ہے کہ جو ان سے نہ پوچھے اور خود سے کوئی کام کر کے کہے میں ان کے لیے کر رہا ہوں, بس جب وہ خوش ہو جائیں گے تو پھر اللہ بھی خوش ہو جائے گا اور اللہ بھی خوش ہو جائے گا تو کام چل جائے گا خود سے. جبکہ آئمہ نے کیا فرمایا کہ تمہیں کسی بھی ایسے کام پر کوئی اجر نہیں ملنے والا جو تم سے اللہ کی کتاب, تم تک اللہ کی کتاب سے نہ پہنچا ہو یا ہمارے فرمان کے ذریعے نہ پہنچا ہو. تو انہوں نے دین مکمل بتا دیا. عقل مند ہے جو وہاں سے ڈھونڈے کہ میں کس طرح وہ نسبت قائم کروں ان ہستیوں کے ساتھ جو نسبت مجھے آخرت میں فائدہ دے گی, اور دے گی نسبت, شفاعت بھی برحق ہے لیکن اس شفاعت کی اہلیت پیدا کرنے کی جگہ یہی ہے, اور طریقہ وہ ہے جو قرآن بتائے یا اہل بیت خود بتائیں, طریقہ وہ نہیں ہے جو ہم نے بنا لیا ہو اور ہم کرتے رہے. صلوات پڑھ دے محمد والا. دوسرا جو اسی سے لنکڈ بات ہے وہ عزاداری کی بات کروں گا, کل اشارہ کر رہا ہوں سر. عزاداری بلا شک و شبہ جس طرح یہ لوگوں کو کھینچ کر گھروں سے باہر لے آتی ہے, اور یقین کریں اگر تھوڑی بہت حکمت اور دانش مندی اور کر لی ہوتی ہم نے اپنے ماحول میں, تو خدا جانتا ہے شیعوں کے ساتھ نام حسین پر سنی بھی اسی طرح ان جلوسوں میں اور ان مجالس میں شرکت کرتے اگر بعض لوگوں نے بندر بازیاں نہ کی ہوتی. تھوڑی سی دیر داد لینے کے لیے اگر بندر بازیاں نہ کرتے اور اس روش پہ چلتے جو قرآن اور محمد والے محمد نے بتائی ہے, تو نام حسین میں اتنی طاقت رکھ دی ہے اللہ نے کہ ادھر سے محرم آتا تو پھر جس طرح شیعہ آ رہے ہوتے ہیں اہل سنت بھی اسی طرح آتے ہیں. آج بھی ماشاءاللہ آتے ہیں بہت, لیکن وہ نام حسین کی تاثیر ہے جس کی وجہ سے آتے ہیں. تو یہ دنیا کی طاقتور ترین بلا شک و شبہ تحریک اپنی حقیقت میں ہے اگر اس میں اندر کوئی روح ہو تو, لیکن کچھ لوگ عزاداری کو بڑا خوبصورت اپنے آپ کو لبادہ اڑھا کر بڑی زیادہ عقیدت مندی کی باتیں کر کے آہستہ آہستہ عزاداری کے اندر سے اس کی حقیقت, حقیقی روح نکالنا چاہتے ہیں. اور وہ کیا کہتے ہیں, آزاد, ان سے پوچھیں, ان سے پوچھیں, ممبروں سے آج یہ باتیں ہو رہی ہیں, پوچھیں کہ آزاداری حسین کا مقصد, کہتے ہیں کوئی مقصد نہیں ہے, ہم نے صرف رونا ہے. اب جو مقصد ہے چونکہ وہ تو پھر کربلا لے کے چلا جاتا ہے, وہ بندے کو اتنا آسان نہیں لگتا, تو بندے کو یہ دوسری بات پسند آتی ہے کہ ہم نے تو صرف رونا ہے اور ہمارا جو فرض ہے امام حسین کا حق ہم نے کیسے ادا کرنا ہے, بس ہم نے رونا ہے. توجہ فرمائیے, آخری بات کر رہا ہوں آج کے لیے. روایت پڑھی جاتی ہے کہ مثلاً بی بی نے فرمایا کہ اللہ ایک ایسی قوم پیدا کرے گا, یا بی بی کو اللہ کے نبی نے فرمایا ان کے والد گرامی نے کہ اللہ ایک ایسی قوم پیدا کرے گا جو حسین کو روئے گی. یہاں سے انہوں نے کہا ہم نے رونا ہے, اللہ کے نبی یہ نہیں فرمایا کہ بس روئے گی اور کچھ نہیں کرے گی, اور انہیں حسین کے کام سے, ان کی سیرت سے, ان کے قیام سے, ان کے خطبات میں, اپنے خطبات میں وہ جو بیان کر رہے ہیں کہ کیا چیز حسین کو مدینے نہیں بیٹھنے دے رہی, اس سے کوئی غرض نہیں ہوگی, بس وہ روئیں گے. یہ مطلب نہیں ہے اس کا, یہ چلاکی اور مکاری ہے कि अल्लाह एक ऐसी कौम पैदा करेगा जो आपके बेटे को हुसैन को रोएंगे। बिल्कुल ठीक बात है, ये नहीं फरमाया सिर्फ रोएंगे और कोई लिंक नहीं होगा उनके इमाम हुसैन के किसी दूसरे मौजू से, बल्कि अगर आप गौर करें कि वो कौम उनकी दिलों में इतनी मोहब्बत होगी हुसैन की कि उसके नाम पर गिरिया किया करेंगे, जबकि कई सौ साल गुजर चुके होंगे इस वाक्य करबला का, इतना उनको इश्क होगा हुसैन से। ये शिद्दत इश्क बता रही है रिवायत, ये नहीं कह रही कि बाद में आके इसकी तफसीर यूं की जाए। बस कोई अदादारी का मकसद नहीं है, कोई मकसद नहीं है, हम पैदा हुए इसलिए कि हमने रोना है, ये बड़ी चलाकी है। इमाम हुसैन को बड़े खूबसूरत अंदाज में इनकार है कि मौला हम आपको रोएंगे लेकिन हम आपसे कोई जिम्मेदारी लेने के लिए तैयार नहीं। 61 हिजरी का कैदी बनाना चाहते हैं हुसैन, जबकि अल्लाह के नबी ने फरमाया हुसैन चरागे हिदायत है, तो हुसैन चरागे हिदायत है कयामत तक। कुछ लोग चाहते हैं 61 हिजरी के साल में करबला के उस वाक्य में हुसैन को कैदी बना दिया जाए और तुम आओ कैदी हुसैन की जियारत करो मुहर्रम के दिनों में, और उनकी कैद को देखकर उनकी असीरी को देख के बस तुमने रोना है। कोशिश मत करना जानने की हुसैन को कैदी क्यों बनाया गया, कोशिश मत करना जानने की कहीं तुम्हारे सर पर कोई जिम्मेदारी ना आ पड़े, कहीं अपने वक्त के किसी खमीज से तुम्हें ना टकराना पड़ जाए और तुम्हारी जान और माल तुम्हारे कारोबार खतरे में ना पड़ जाए। बड़ा जबरदस्त तरीका है, तुम हुसैन को रोते जाओ अपने गुनाह माफ कराते जाओ। इसे कहते हैं तहरीफ, आजादारी में तहरीफ। और आज बाद चाहे मेंबर अमामे वाले हो चाहे विदाउट अमामा हो कहते हैं, आपने भी शायद क्लिप्स देखे हो ऐसे लोगों को जुदा करना चाहते हैं इमाम हुसैन, हुसैनी रूह को इमाम हुसैन का नाम लेने वाली कौम से उस रूह को निकालना चाहते हैं। हमने अर्ज किया कि कोई शक नहीं इमाम हुसैन को रोना, कौन रोता है, रोता वही है जो तकलीफ महसूस करता, और अल्हम्दुलिल्लाह हम इमाम हुसैन को रोते हैं और उनको भी अल्लाह हिदायत करे जो हम इमाम हुसैन को रोते हैं उनको इस रोने से तकलीफ शुरू हो जाती है, उनको ऐसा लगता है कि ये जो रो रहे हैं ये हमारे किसी बुजुर्ग के खिलाफ है, कहीं और जाके इसकी जद पड़ेगी, किसी बनू उमैया की शख्सियत कोई जद में आ जाएगी, कोई जद में आ जाएगी। इमाम हुसैन को रोना वाकई जो रिवायात में है कि एक आंसू इतनी ताकत रखता है, अलबत्ता शरायत वाला आंसू है, हर आंसू नहीं, शरायत वाला आंसू बताया वो उन्होंने, लेकिन हमें कम बताया जाता है कि एक आंसू अगर वाकई इमाम हुसैन के गम को महसूस करके क्या चाहते थे जो न करने दिया जमाने में, और जिस रास्ते में वो शहीद हुए ये जानते हुए अगर इंसान के गमगीन दिल में हुसैन के गम के सबब आंसू गिरे जो नदामत का भी हो जो मारिफत का भी हो, तो कोई शक नहीं कि उस एक आंसू में इतनी ताकत है कि गुनाहों को साथ बहा के ले जाए, क्योंकि इसी आंसू का दूसरा नाम तौबा है, इसी आंसू का दूसरा नाम तौबा है। और इमाम हुसैन और उनके घराने पर इतने मसाइब टूटे हैं कि ये आंसू उनको सुनकर आंखों में लाना आसान हो गया, यानी इस माना में बख्शिश आसान हो गई, इस माना में जन्नत जाना भी आसान हो गया। गम हुसैन दिल को नर्म करता है, रिक्कत तारी करता है, और नर्म दिल आसानी से वैसा बन जाता है जैसा हुसैन चाहते हैं। तो एक दो जुमले अर्ज करो,
امام حسین کی شہادت کے بعد اہل بیت کے قافلے کا، اسیروں کے قافلے کا سفر جاری ہے، اور آج جو جس شخصیت کا ذکر کرنا چاہتا ہوں، جب یہ قافلہ جس کے ساتھ ساتھ ان کے پیاروں کے سر نیزوں پر آویزاں کر دیے گئے اور ان کو بے پالانگ سواریوں پر سوار کر کے لایا گیا ہے، جب یہ قافلہ کوفے کے دروازے پر پہنچا تو اندھیرا ہو رہا تھا. ظالموں نے یہ کہہ دیا کہ اگر ابھی ان کو لے کے چلے جائیں گے تو شاید لوگ ہماری فتح کا اور ان کی شکست کا تماشا صحیح طرح سے نہیں دیکھ سکتے. لہذا قافلے کو، اسیروں کو رات بھر باہر ٹھہرایا جائے اور کل شہر کو سجا کر اعلان کیا جائے کہ جس باغی نے قیام کیا تھا اس باغی کو ساتھیوں کے ساتھ قتل کر دیا گیا، اور ان کے جو عزیز تھے، ان کی جو بیویاں تھیں، ان کو اسیر بنا کر لایا جا رہا ہے. لہذا کوفہ والے آئیں اور اس فتح کا جشن منائیں. جس بیوی کا ذکر کرنا چاہتا ہوں، زینب عالیہ ہے. روایات یہ بتاتی ہیں کہ بیوی جب اپنے بابا علی کے ساتھ کہیں سفر پر جاتی تھی، علی کو، میرے مولا علی بڑے میور تھے، زمانہ غیرت سیکھے ان سے، جب کبھی دن کے ٹائم سفر سے واپس آتے، کوفہ قریب ہوتا، تو مولا فرماتے تھوڑی دیر انتظار کرو، جب اندھیرا چھا جائے میری بیٹی، میرے زینب، بیٹی زینب ساتھ ہے اور دروازے پر لوگوں کا ہجوم ہوتا ہے، جب اندھیرا چھا جائے گا تب میری بیٹی دروازے سے گزر کر کوفہ میں داخل ہو، میں نہیں چاہتا میری بیٹی کے قد پہ لوگوں کی نگاہیں پڑیں. یا اسی بی بی زینب کے بارے میں کہ جب بی بی نے جانا ہوتا تھا اپنے گھر سے اپنے جد کی قبر کی زیارت کے لیے، تو بھائی آ جاتے تھے، چاروں طرف سے گھیرا ڈال لیتے تھے تاکہ اگر کسی کی نگاہ پڑے تو ان پر پڑے، بی بی زینب پر کسی کی نگاہ نہ پڑے. اور اس شان کے ساتھ، اس پردے میں زینب عالیہ اپنے جد کی قبر کی زیارت کو جاتی تھی. اور آج مظلومیت کی کیفیت کیا ہے کہ جب کوفے کے دروازے پر پہنچے تو ایک لعین اعلان کرتا ہے، اس دروازے سے ان کو لے کر جاؤ جس دروازے سے بی بی زینب اپنے بابا علی کے ساتھ کوفے میں داخل ہوا کرتی تھی، تاکہ فرق پتہ چل جائے کہ آج کس حالت میں کوفے میں داخل کی جائے گی. عجب نہیں کہ بی بی کو وہ وقت یاد آیا ہو. بس یہ جملہ عرض کر کے آپ کی زحمت تمام کروں کہ جب حضرت عباس، جو محافظ تھے بیویوں کے پردے کے، مانگ تھا جن پر بیویوں کو، جب حضرت عباس امام حسین سے اذن لے کر، مشکیزہ ہاتھ میں لے کر میدان جہاد کی طرف جا رہے تھے، تو اچانک دیکھا علی کی بیٹی سامنے کھڑی ہے. جناب عباس اپنی والدہ کی تربیت کے مطابق ادب سے کھڑے ہوا کرتے تھے، امام حسین کو آقا زادہ اور بی بی زینب کو آقا زادی کہا کرتے تھے. فرمایا آقا زادی فرمائیے. بی بی نے بڑی حسرت سے فرمایا، عباس باقی تو سب چلے گئے، اب تو نے بھی تیاری کر لی موت. سر جھکائے کھڑے رہے. بی بی نے فرمایا، عباس چلے جانا، میں آپ کو نہیں روکوں، بس تھوڑی دیر میرے سامنے زمین پر بیٹھ جاؤ، ایک داستان تمہیں سنانا چاہتی ہوں. عباس کربلا کی ریت پر بیٹھ گئے، سر جھکا ہوا ہے. بی بی زینب نے کہنا شروع کیا، عباس میرے بچپنے کے دن تھے، تو ایک روز میرے بابا علی نے مجھے اپنی آغوش میں لیا ہوا تھا، مجھ سے پیار کر رہے تھے، اچانک تیز ہوا چلی اور میرے سر سے چادر ہٹ گئی. عباس چادر کا ہٹنا تھا، میرے بابا نے زار و قطار رونا شروع کیا اور کبھی میرے بالوں کو چومتے اور کبھی میرے ہاتھوں کو چومتے. میں گھبرا گئی، میں نے معافی مانگی، بابا چادر کا ہٹنا میرا قصور نہیں ہے. بابا علی نے روتے روتے فرمایا، بیٹی زینب مجھے معلوم ہے چادر اترنے میں آپ کا قصور نہیں ہے، لیکن
जब मैंने आपके सर से चादर उतरते देखी तो मुझे एक दिन याद आ गया जो मेरी बेटी आपने देखना है, अल्लाह के नबी ने मुझे खबर दी है। उस दिन को याद करके मैं आपके आपके सर को और आपके हाथों को चूम रहा हूँ, क्योंकि आपके सर से चादर उतार ली जाएगी और मेरी बेटी आपके इन हाथों में रस्सियां पहना दी जाएगी, आपको असीर बना लिया जाएगा। बीबी जैनब कहती है, अब्बास, फरमाती है, अब्बास वक्त गुजरता रहा, मेरी शादी हुई, मैं अब्दुल्ला के घर चली गई, मुझे अपने बाबा की सदाकत का भी यकीन था, लेकिन मैं ताज्जुब करती थी अपने शौहर के घर से। जब भी मुझे ख्याल आता था तो मेरी तवज्जो अपने कड़ियल जवान भाइयों की तरफ जाती थी कि जिस बहन के इतने कड़ियल जवान और बहादुर भाई हो, और खास तौर पर अब्बास, जब मैं तुझे देखती थी, जिस बहन का अब्बास जैसा भाई हो, भला कौन जुरत कर सकता है उस बहन की चादर पर हाथ डाले, कौन हिम्मत कर सकता है उसकी बहन के हाथों में रस्सियां पहनाए। हाँ अब्बास, आज तुझे मक्तल की तरफ जाता देखा तो अपने बाबा अली की बात मुझे याद आ गई। बस अब्बास, मुझे यकीन हो गया आज ही वो दिन है जिसका मेरे बाबा ने जिक्र किया था। आज जैनब के सर से चादर भी उतार ली जाएगी और आज जैनब के हाथों में रस्सियां भी पहनाई जाएंगी और बीबी अब्बास को पुकारेगी, लेकिन अब्बास नहर अलकमा के किनारे से जवाब नहीं।
أَلَا لَعْنَةُ اللَّهِ عَلَى الْقَوْمِ الظَّالِمِينَ وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ